यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएसँगै आजदेखि मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। देशका मध्य तथा पश्चिमी हिमाली तथा उच्च पहाड़ी भेगमा वर्षा र हिमपातले जनजीवन प्रभावित। निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी निर्वाचन आयोगद्वारा तीन उम्मेद्वार र तीन सरकारी निकायसँग स्पष्टीकरण माग। राष्ट्रिय जनमोर्चा नेपालद्वारा चुनावी घोषणा पत्र सार्वजनिक। उच्च स्तरीय शक्तिशाली आयोगको गठन मार्फत सबै तहको भ्रष्टाचार छानबिन गर्ने उल्लेख। र भारतको महाराष्ट्रका उप मुख्यमन्त्री अजित पवार सहित पाँच जनाको विमान दुर्घटनामा निधन।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मंगलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली हिजो साँझदेखि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतै कतै उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आजदेखि मौसम खुल्ने बताउनुभयो। वहाँले चिसो भने केही दिन रहन सक्ने बताउनुहुँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिनुभयो। उक्त प्रणालीले काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा वर्षा र हिमपात गराएको छ। विशेष गरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्य भन्दा छुन सकेन। उक्त प्रणालीले काठमाण्डुमा 2.2, ललितपुर र भक्तपुरमा समान 4.8 मिलिमिटर वर्षा गराएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी सुर्खेतमा 43 मिलिमिटर वर्षा भएको छ। रूकुमको सेरा गाउँमा 38 मिलिमिटर, जाजरकोटमा 33 मिलिमिटर, बैतडीमा 35.6, डडेलधुरामा 33.2, बाजुरामा 30.2, मनाङमा 32.4 र डोल्पामा 31 मिलिमिटर वर्षा भएको छ। हिमपातले चिसो बढ़दा हिमाली भेगको जनजीवन प्रभावित भएको हाम्रा संवाददाताले जनाएका छन्। बाजुराको बढ़ीमालीका बुढ़ी गंगा त्रिवेणी, बुढ़ी नन्दा नगरपालिका, हिमाली, खप्तड़, छेडेदह, गौमूल, स्वामी कार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। त्यसै गरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोटका उच्च भूभागमा बाक्लो हिमपात भएको छ। हिमपातले हुम्लाको हवाई सेवा अवरूद्ध हुनुका साथै लिमी, न्यालु, यारी र हिल्सा सड़क बन्द भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शंकर खड्काले जानकारी दिनुभयो। भारी हिमपातका कारण मुस्ताङको कागबेनी कोरला सड़क खण्ड अवरूद्ध भएको छ। यस्तै रसुवाका लाङटाङ, गोसाईकुण्ड, नागथली, पाङसाङ, हाकुडाँडा, यार्सा, भन्ज्याङ लगायत उच्च हिमाली क्षेत्रमा हिजो बिहानदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। लाङटाङ क्षेत्रमा बाक्लो हिउँ जमेको स्थानीयले बताएका छन्। गोर्खाको उत्तरी भेग चुमनुभ्री गाउँपालिका एकको सामदो सामागाउँ, ओडा नम्बर 2 लो स्याला, ओडा नम्बर 6 चुमचेत, ओडा नम्बर 7 9 गाउँ बस्तीमा हिमपात भएपछि चिसो बढ़ेको स्थानीयले बताएका छन्। गत शनिबार भएको हिमपातले अवरूद्ध जुम्लाको नागम गमगढ़ी सड़क पुनः अवरूद्ध भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिमपातले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएपछि बागलुङ र पूर्वी रूकुमको सीमाना पाती हाल्नेमा अलपत्र परेका 50 यात्रुको उद्धार गरिएको छ। काठमाण्डुदेखि रूकुम, जाजरकोट, डोल्पा लगायत पश्चिम नेपाल जाने यात्रुलाई उद्धार गरिएको रूकुम पूर्वकी प्रमुख जिल्लाधिकारी सीता परियारले जानकारी दिनुभयो। बागलुङ प्रशासन र काठमाण्डु प्रशासनसँग समन्वय गरी केही दिन यो सड़क खण्डमा यातायात सञ्चालन नगर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो। मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्डमा बाक्लो हिउँ जम्दा यातायात अवरूद्ध भएको सहायक प्रमुख जिल्लाधिकारी नवराज बरालले जानकारी दिनुभयो। त्यस्तै दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिन्चोक लगायतका क्षेत्रमा हिमपात भएको छ। हिमपात भएपछि दोलखा घुम्न गएका पर्यटक उत्साहित भएका होटल संचालकहरूले बताएका छन्। म्याग्दीको पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरे डाँडा पनि हिउँले छोपिएको छ। घोडेपानीका होटल व्यवसायी मीना पुनले हिमपात शुरू भएपछि चहल पहल बढ़ेको बताउनुभयो। चहल पहल घटेको बताउनुभयो। यसैबीच हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ़न सक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन डाक्टरको सुझाव रहेको छ। लामो खडेरी पछिको हिउँदे वर्षाले बाली नाली सप्रने र नयाँ बालीका लागि जमीन खनजोत गर्न सजिलो हुने भन्दै किसानहरू खुशी भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यही माघ 11 गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा आयोगका आयुक्त द्वय सगुन शमशेर जबरा र डाक्टर जानकी कुमारी तुलाधर, सचिव कृष्ण बहादुर रावत लगायत उच्च अधिकारीहरूको सहभागिता थियो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमूना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। कुल 10,98,200 नमूना मतपत्र छपाई भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। यस्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाई सम्पन्न भइसकेको उहाँले बताउनुभयो। बाँकी जिल्लाका मतपत्र क्रमशः छपाई भइरहेको र यही माघ 25 गतेदेखि फागुन 5 गतेसम्म 165 वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको पनि आयोगले जनाएको छ। समानुपातिक तर्फको करिब 2 करोड़ भन्दा बढ़ी मतपत्र छपाई कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ। निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी निर्वाचन आयोगले 3 उम्मेद्वार र 3 सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ। आयोगले बाँकी निर्वाचन क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेद्वार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नम्बर 2 का उम्मेद्वार डाक्टर चन्द्रकान्त रावत सीके रावत र काठमाण्डु निर्वाचन क्षेत्र नम्बर 5 का उम्मेद्वार निशा अधिकारीलाई आचार संहिता उल्लंघन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो। यसै गरी पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय गोठगाउँ मोरङलाई करार सेवामा कर्मचारी छनौटको लिखित परीक्षा सञ्चालन गरी परीक्षा फल प्रकाशनको तयारी रोक्नका साथै संलग्नलाई कानूनी कार्यवाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो। यसै गरी देउती आधारभूत विद्यालय भैरवी 3 दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो। यसै गरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचार संहिता विपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशका 481 मतदान स्थललाई अति संवेदनशील रूपमा वर्गीकरण गरिएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले सुरक्षाका दृष्टिकोणले 16 वटा निर्वाचन क्षेत्रका मतदान स्थललाई सामान्य संवेदनशील र अति संवेदनशील गरी 3 भागमा वर्गीकरण गरेको हो। 9 वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका साथै कैलालीमा 5 र कञ्चनपुरमा 3 गरी 8 वटा निर्वाचन क्षेत्र छन् भने बाँकी 8 निर्वाचन क्षेत्र सुदूरपश्चिमका 7 पहाड़ी जिल्ला अछाममा 2 वटा क्षेत्र छन् भने बाँकी 6 पहाड़ी जिल्लामा 1-1 निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढ़ीले जनाएको छ। राष्ट्रिय जनमोर्चाले हिजो आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै नेपालको क्षेत्रीय सन्तुलन सहितको विकासका लागि विकेन्द्रीकृत र सन्तुलित विकासको नीति अपनाउनु पर्नेमा जोड़ दिएको छ। फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले जारी गरेको चुनावी घोषणा पत्रमा देशको दिगो विकासमा भ्रष्टाचार सबैभन्दा गम्भीर समस्याका रूपमा रहेको निष्कर्ष निकाल्दै उच्च स्तरीय शक्तिशाली आयोगको गठन गरेर सबै तहका भ्रष्टाचारको छानबिन र कार्यवाही गरिनुपर्ने उल्लेख गरेको छ। नागरिक समाजका अगुवाहरूले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आउने दलहरूको घोषणा पत्रमा नागरिक आवाज समेटिनुपर्ने माग गरेका छन्। हिजो काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न 16 नागरिक संघ संस्थाका प्रतिनिधिले घोषणा पत्रमा नागरिकको जीवन अधिकार र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई स्पष्ट प्रतिबद्धतामूलक र कार्यान्वयन योग्य रूपमा समावेश गर्नुपर्ने लगायतका 13 बुँदे सुझाव सार्वजनिक गरेका हुन्। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले देशैभर कर्मचारी परिचालन गरी तीव्र तयारी गरिरहेको छ। सबैभन्दा बढ़ी 10 निर्वाचन क्षेत्र रहेको काठमाण्डुमा 9 क्षेत्रको निर्वाचन गराउन आयोगले महिला निर्वाचन अधिकृतको नेतृत्वमा कर्मचारी खटाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
प्रत्यक्ष निर्वाचनका लागि राजनैतिक दलहरूले महिला उम्मेद्वारलाई खासै प्राथमिकता नदिए पनि निर्वाचन गराउने मुख्य संस्था निर्वाचन आयोगले भने निर्वाचन गराउने ठाउँमा महिला कर्मचारीलाई उच्च प्राथमिकता दिएर परिचालन गरेको छ। संघीय राजधानी काठमाण्डुको 10 निर्वाचन क्षेत्रमध्ये 9 निर्वाचन क्षेत्रको कमाण्ड महिला निर्वाचन अधिकृतको हातमा छ। निर्वाचन आयोगले काठमाण्डुको क्षेत्र नम्बर 1 बाहेक क्षेत्र नम्बर 2 क्षेत्र नम्बर 10 निर्वाचन अधिकृत रूपमा महिला कर्मचारी खटाएको छ। सबैभन्दा बढ़ी निर्वाचन क्षेत्र रहेको काठमाण्डुमा निर्वाचन गराउने सन्दर्भमा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। भयरहित वातावरणमा स्वच्छ र स्वतन्त्र निर्वाचन गराउन निर्वाचन अधिकृतको प्रमुख भूमिका रहने गर्दछ। यसअघि स्थानीय तहको निर्वाचन गराएको अनुभवसहित काठमाण्डु क्षेत्र नम्बर 10 निर्वाचन अधिकृतका रूपमा खटिनु भएको छ सर्वोच्च अदालतको उपरजिस्ट्रार अमृता कुमारी शर्मा। सहायक निर्वाचन अधिकृत भएर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराएको अनुभव रहेको उहाँ निर्वाचन आयोगले दिएको अवसर कुशलतापूर्वक सम्पन्न गर्नेमा विश्वस्त हुनुहुन्छ।
निर्वाचन आयोगले हामीलाई विश्वास गरेर अवसर दिएको छ, हामी त्यसमा सफलतापूर्वक कार्य सम्पन्न गर्नेछौँ भने विश्वास पनि उहाँलाई दिन चाहन्छौ।
त्यस्तै काठमाडौँ क्षेत्र नम्बर 2 निर्वाचनको कमाण्ड सम्हाल्नु भएको छ महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ताका रूपमा कार्यरत शान्ति न्यौपानेले। 40 मतदान स्थलमा 100 मतदान केन्द्र रहेको उक्त क्षेत्रमा भयरहित वातावरणमा निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने कामको व्यवस्थापनमा उहाँ सक्रिय रूपमा लागि परेको बताउनुहुन्छ।
मेरो क्षेत्र नम्बर 2 चाहिँ 40 स्थल र 100 केन्द्र छन्। मतदान केन्द्रहरूमा चाहिँ अनुगमन गर्नको लागि हामी सुरक्षा निकायसँग समन्वय गरिराखेका छौँ।
टोखा र बुढानीलकण्ठ नगरपालिका सहित काठमाडौँ महानगरपालिका समेत जोडिने काठमाडौँ क्षेत्र नम्बर 5 निर्वाचन गराउन आयोगले कानून मन्त्रालयकी उपसचिव श्रद्धा रिजाललाई जिम्मेवारी दिएको छ। उहाँसँग पनि यसअघि स्थानीय तहमा निर्वाचन गराएको अनुभव छ। महिलालाई सकेसम्म मुख्य जिम्मेवारी नदिने र दिइहाले पनि कम विश्वास गर्ने सामाजिक परिवेशका बीच निर्वाचनमा खटिनु भएकी श्रद्धा रिजाल महिला भएका कारण कुनै विभेद अनुभूत नगरेको बताउनुहुन्छ।
कार्यपालिका बमोजिमका सम्पूर्ण कामहरू गरि नै राखेका छौँ। सहज नै छ यहाँनिर निर्वाचन सम्बन्धी काम गर्ने सिलसिलामा हामीले त्यस्तो खालको कुनै पनि भेदभाव खालके व्यवहारहरू चाहिँ मैले यहाँनिर चाहिँ भोगेको छैन।
त्यस्तै काठमाडौँ क्षेत्र नम्बर 3 चमिला भट्टराई, काठमाडौँ क्षेत्र नम्बर 4 कृष्ण भण्डारी, क्षेत्र नम्बर 6 चपला पोखरेल र क्षेत्र नम्बर 7 सविता शर्मालाई निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिएको छ। काठमाडौँ क्षेत्र नम्बर 8 सम्झना खनाल र क्षेत्र नम्बर 9 मनुका घिमिरेलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ। जनताको प्रतिनिधि चुन्ने लोकतान्त्रिक प्रक्रिया हो आम निर्वाचन। भयरहित वातावरणमा निर्वाचन गराउन आयोगले काठमाडौँमा मात्रै नभई देशैभर महिला कर्मचारीलाई परिचालन गरेको छ। कुनै बेला दोस्रो दर्जाको नागरिकका रूपमा हेरिने महिलालाई निर्वाचन गराउने जस्तो भूमिकामा देख्दा निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने विश्वास बढ़ेको गरेको आम मतदाताले पनि अनुभूत गरेका छन्। दुई न्यायाधीश सहित 15 जना महिलाले यसपटकको निर्वाचन क्षेत्रमा अधिकृतका रूपमा काम गर्ने अवसर पाएका छन्। निर्वाचन क्षेत्रको कमाण्ड सम्हाल्न आयोगले दिएको यो अवसर मात्र नभई तोकिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्न महिला सक्षम छन् भनेर देखाउने मौका पनि हो। यसोदा अधिकारी रेडी नेपाल काठमाडौँ।
सार्वजनिक सेवा प्रसारण नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लक्षित गर्दै सार्वजनिक सेवा प्रसारण नेपाल निर्वाचन आचार संहिता 2082 जारी गरेको छ। आचार संहिता फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले लागू गरिएको हो। सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समितिको हिजो बसेको बैठकबाट स्वीकृत आचार संहिता सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गतका सबै माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, अनलाइन तथा डिजिटल प्लेटफर्ममा कार्यरत संचारकर्मी र कर्मचारीहरूका लागि लागू हुनेछ। आचार संहिता अनुसार निर्वाचन सम्बन्धी समाचार, विचार, विश्लेषण तथा कार्यक्रम उत्पादन, प्रकाशन र प्रसारण गर्दा नेपालको संविधानद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता, निष्पक्षता, तटस्थता, सन्तुलन र सत्यतामा आधारित पत्रकारिताको अभ्यास गर्नुपर्ने उल्लेख गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेद्वारहरू मतदाताहरूको घर दैलोमा पुग्न थालेका छन्। धनुषाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिएका प्राय सबै दलका उम्मेद्वारले कृषिमा क्रान्ति, रोजगारी सृजना, विकास निर्माण लगायतका कामहरूलाई मुख्य प्राथमिकतामा राखेको देखिन्छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
धनुषा जिल्लामा उम्मेद्वारहरू घर दैलो कार्यक्रम शुरू गरेपछि चुनावी वातावरण क्रमशः तातिन थालेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर 158 जना चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ। जिल्लामा रहेका 4 निर्वाचन क्षेत्रमा नयाँ तथा पुराना गरेर 5,14,571 जना मतदाता रहनु भएको छ। धनुषामा अधिकांश दलहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख र घर दैलोमा जुट्नु भएको छ। चुनावी एजेण्डाका विषयमा धनुषा निर्वाचन क्षेत्र नम्बर 1 नेपाली काँग्रेसका तर्फबाट प्रत्याशी बन्नुभएका युवा नेता राम पल्टन शाह।
हामी कृषि क्षेत्रमा परिवर्तन ल्याउँ, जब किसान बलियो हुँदैन राष्ट्र बलियो हुँदैन, मेरो मूल एजेन्डै हो कृषि क्रान्ति।
सुशासन, स्थिरता, रोजगारी जस्ता एजेण्डा सहित चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर 3 प्रत्याशी मनिष झा।
प्रथम एजेन्डा सुशासन, भ्रष्टाचारको न्यूनीकरण, सार्वजनिक सेवामा सुधार, पूर्वाधारमा रणनीतिक लगानी, शिक्षा, स्वास्थ्य, कृषि लगायत धेरै ठाउँमा अनावश्यक दलीयकरण भएको छ, त्यो कुराहरूको अन्त्य अत्यावश्यक छ।
धनुषा निर्वाचन क्षेत्र नम्बर 3 नेकपा एमालेका तर्फबाट उम्मेद्वार बन्नुभएकी जुली कुमारी महतोले समृद्धि विकासका अधुरो योजनाहरू पूरा गर्न उम्मेदवारी दिएको बताउनु भयो।
समृद्धि र विकासका कुराहरू जुन मैले उठाएको छु त्यो अधुरो छ, त्यो अगाडि बढाउने, रोजगारीका समस्याहरू धेरै छन्, गर्न बाँकी छ, संविधानलाई अझ द्रुत गतिमा कसरी कार्यान्वयन गराउने, आफ्नो क्षेत्रलाई समृद्धि बनाउने, किसानका क्षेत्रमा, युवाका क्षेत्रमा, महिला सशक्तिकरणका क्षेत्रमा।
जनता समाजवादी पार्टी धनुषाका तर्फबाट उम्मेद्वार बन्नुभएका परमेश्वर शाह।
संघीयतालाई सबलीकरण गर्ने, सुशासन कायम गर्ने, सामाजिक न्यायलाई लागू गर्न गराउने र
दल तथा स्वतन्त्र उम्मेद्वारहरूको घर दैलो कार्यक्रमले धनुषा जिल्लामा चुनावी सरगर्मी क्रमशः बढ्न थालेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की बीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटमा उहाँहरूबीच मुलुकको वर्तमान राजनैतिक अवस्था, आसन्न प्रतिनिधि सभाको निर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। शहीद सप्ताहको 6 दिन आज शहीद गंगालाल र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिँदैछ। तत्कालीन राणा शासकहरूको गादी ताकेको अभियोग लगाई आजकै दिन उहाँहरू दुवैलाई उक्त स्थानमा गोली हानी मारिएको थियो। पिता शेरबहादुर चन्द र आमा ओज कुमारी चन्दका सुपुत्रका रूपमा विक्रम सम्बत 1960 बैतडीमा जन्मिनुभएका राणा शासनका सशक्त विद्रोही दशरथ चन्दले महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा पनि सक्रिय रूपमा भाग लिनु भएको थियो। यसै गरी आजकै दिन अमरत्व प्राप्त गर्नुहुने अर्का 22 वर्षीय शहीद गंगालालको जन्म विक्रम सम्वत 1975 सालमा भक्तलाल श्रेष्ठ र तुलसी माया श्रेष्ठका सुपुत्रका रूपमा रामेछापको भंगेरी गाउँमा भएको थियो। त्रिचन्द्र कलेजमा अध्ययन गर्दा गर्दै एकतन्त्री शासनको विद्रोहमा लाग्नुभएका गंगालाल राणा सरकारद्वारा शुक्रराजको सभामा राणा शासन विरूद्ध बोले बापत र प्रजा परिषदको गतिविधिमा लागे बापत विक्रम सम्वत 1997 साल कार्तिक 2 गते पक्राउ पर्नुभयो र उहाँलाई माघ 15 गते गोली हानी मृत्युदण्ड दिइयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको महाराष्ट्रका उप मुख्यमन्त्री अजित पवारको हिजो विमान दुर्घटनामा निधन भएको छ। महाराष्ट्रको बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उप मुख्यमन्त्री सहित विमानमा सवार 5 जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ। हिजो बिहान करिब 8 बजे मुम्बईबाट उड़ेको सानो चार्टर्ड विमान बारामती विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको थियो। अजित पवार जिल्ला परिषद चुनाव सम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै हुनुहुन्थ्यो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी विषयमा नेपाललाई वित्तीय कार्यवाही कार्यदलको ग्रे लिस्टबाट जति सक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ। सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले तोकिएको समयभन्दा अघि नै आवश्यक सबै सुधारका काम सम्पन्न गरी आगामी 1 वर्षभित्र नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने बताउनुभयो। अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय समुदायले दबाव दिएर नभई नेपालले आफ्ना संस्थालाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाई अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाएको स्पष्ट पार्नुभयो। नेपालमा अपेक्षा अनुसार विदेशी लगानी नआउनुको एउटा कारण वित्तीय प्रणाली प्रतिको विश्वास कमजोर हुनु रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री खनालले लगानी वातावरण सुधारका लागि समेत सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले नेपालको वित्तीय स्वच्छता र सुशासनका लागि विश्वव्यापी रूपमा देखिएका कानूनी, नीतिगत तथा संस्थागत चुनौतीहरूलाई थप प्रभावकारी ढंगले सम्बोधन गर्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्राध्यापक डाक्टर कुमार इङनामले सहकारी नियमनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिक उत्सवको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङनामले बैंकको जस्तै कार्यक्षेत्र हुने गरी सहकारीहरू सञ्चालन हुन थालेपछि समस्या आएको हुनाले त्यसतर्फ नियामक निकाय कठोर हुनुपर्ने बताउनुभयो। अहिले विभिन्न 23 समस्याग्रस्त सहकारीको 45 अर्ब रूपियाँ भन्दा बढी दायित्व र करिब 30 अर्ब रूपियाँ जति सम्पत्ति रहेको अवस्थामा समस्या समाधान जटिल बनेको उल्लेख गर्नुहुँदै मन्त्री इङनामले सहकारी बिगार्न सहकारीका संचालक भन्दा नियामक निकायको विगतका भूमिका बढी जिम्मेवार रहेको बताउनुभयो। लमजुङका किसानले यस वर्ष अलैंचीको दाना बिक्रीबाट 24 करोड़ 30 लाख रूपियाँ भन्दा बढी आमदानी गरेका छन्। लमजुङमा यस वर्ष करिब 135 मेट्रिक टन अलैंची उत्पादन भएको र त्यसको बिक्रीबाट 24 करोड़ 30 लाख रूपियाँ भन्दा बढी रकम जिल्लामा भित्रिएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयो। यस वर्ष अलैंची प्रति केजी 1800 रूपियाँदेखि 2500 रूपियाँसम्ममा बिक्री भएको छ। गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसानले बढी आमदानी लिन सकेको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
विभागीय डर्बीमा सहज जित निकाल्दै नेपाल पुलिस क्लबले छैटौं टाइगर कप भलिबल प्रतियोगिताको फाइनल सम्भावना कायम राखेको छ। पोखरा रंगशाला स्थित बहुद्देश्य कवर हलमा बुधबार सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफ क्लबलाई 3-0 सोझो सेटमा हराएको हो। जितसँगै पुलिसले 4 खेलबाट 7 अङ्क पुर्याएको छ। 1 खेल कम खेलेको न्यू डायमण्ड स्पोर्ट क्लबले 9 अङ्क सहित फाइनलमा स्थान बनाउँदा थाइल्याण्ड क्विन्स पनि दौड़मा छ। 6 अङ्क रहेको थाइल्याण्डले न्यू डायमण्डलाई पराजित गर्न सके फाइनलमा स्थान पक्का गर्नेछ। त्रिभुवन आर्मी क्लब जितविहीन रहँदै बाहिरिँदा एपीएफले भने 3रो स्थानका लागि खेल्ने पक्का भएको छ। एपीएफको 4 खेलबाट 5 अङ्क छ। समीर रात थोकरको 2 गोलमा एपीएफले राष्ट्रिय लीगमा लगातार 4थो जित निकालेको छ। सातदोबाट स्थित एन्फा मैदानमा बुधबार एपीएफले जाउलाखेली उत्कलबलाई 2-1 गोलले हराएको छ। खेलमा लिएको अग्रतालाई जाउलाखेलले जोगाउन सकेन। 20औं मिनटमा धर्मेन्द्रले जाउलाखेलका लागि गोल गरे। 58औं मिनटमा समीर राजले बराबरी गोल गरे। उनले नै 82औं मिनटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। 4थो जितपछि लाली गुराँस एसोसिएसनलाई पछि पार्दै एपीएफ 12 अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ। एपीएफले पहिलो खेलमा फ्रेन्च क्लबलाई 1-0, दोस्रोमा चर्च बोइज युनाइटेडलाई 4-1 र तेस्रोमा संकटा क्लबलाई 2-1 गोलले हराएको थियो। जाउलाखेलको 4थो खेलमा यो 3रो हार हो। पहिलो खेलमा लालीगुराँससँग 1-0 गोलले हारेको जाउलाखेलले दोस्रो खेलमा श्री भगवती क्लबलाई 4-0 गोलले हराएको थियो। तेस्रो खेलमा जाउलाखेल चर्च बोइजसँग 3-0 गोलले पराजित भएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको नयाँ वरियता अनुसार दिपेन्द्र T20I अलराउण्डर वरियतामा 6थो स्थानमा पुगेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरिएको वरियतामा दिपेन्द्र 8औंबाट 6थो स्थानमा उलिएका हुन्। यो क्याटेगोरीको वरियतामा शीर्ष स्थान जिम्बाब्वेका सिकन्दर राजाले लिएका छन्। उता 2रो स्थानमा पाकिस्तानका क्रिकेटर सैम एब रहेका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज तराईका धेरै स्थानहरूमा हुस्सो तथा कुहिरो रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपात सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 15.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 7.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:53 भयो भने सूर्यास्त भरे साँझ 5:42 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएसँगै आजदेखि मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। देशका मध्य तथा पश्चिमी हिमाली तथा उच्च पहाड़ी भेगमा वर्षा र हिमपातले जनजीवन प्रभावित। निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी निर्वाचन आयोगद्वारा 3 उम्मेद्वार र 3 सरकारी निकायसँग स्पष्टीकरण माग। राष्ट्रिय जनमोर्चा नेपालद्वारा चुनावी घोषणा पत्र सार्वजनिक। उच्च स्तरीय शक्तिशाली आयोगको गठन मार्फत सबै तहको भ्रष्टाचार छानबिन गर्ने उल्लेख। र भारतको महाराष्ट्रका उप मुख्यमन्त्री अजित पवार सहित 5 जनाको विमान दुर्घटनामा निधन। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।